الله الرحمن الرحيم. جب گزشتہ بات چل رہی تھی ذکر کے بارے میں، ایک ذکر کا ثبوت قرآن سے، اب ذکر قلبی کے بارے میں ہے. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد، اعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. واذكر ربك في نفسك تضرعا وخيفة ودون الجهر من القول بالغدو والآصال ولا تكن من الغافلين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. دیکھو ذکر کی دو قسمیں ہیں، ایک ذکر لسانی، دوسرا ذکر قلبی. جی، ذکر قلبی جو ہے وہ انسان ہر حال میں، لیٹے ہوئے، بیٹھے ہوئے، چلتے ہوئے، پھرتے ہوئے، ہر وقت کر سکتا ہے ذکر قلبی. لیکن زبان کو تو اور بہت سارے کام کرنے ہیں. مثال کے طور پر ایک آدمی کھانا کھا رہا ہے تو وہ کھانے کے دوران زبان سے کیسے اللہ کا ذکر کر سکتا ہے؟ تو وہ کھانا کھائے گا یا پھر زبان سے ذکر کرے گا؟ لیکن آپ غور کریں کہ کھانا کھانے کے دوران دل تو سوچتا رہتا ہے، دل میں خیالات کا تانا بانا تو چلتا رہتا ہے. اچھا، اسی طرح ایک آدمی لیکچر دے رہا ہے، اب وہ لیکچر کے دوران زبان سے کیسے ذکر کر سکتا ہے؟ زبان تو مصروف ہے. ایک آدمی اپنا کاروبار کر رہا ہے، اب وہ اس کاروبار کے دوران اپنی زبان سے ذکر کیسے کر سکتا ہے؟ اس کو تو گاہک سے بات کرنی ہے، اس کو تو سودا طے کرنا ہے، اس کو تو بھاؤ طے کرنا ہے، لہذا وہ تو زبان سے ذکر نہیں کر سکتا. اور دوسری طرف اللہ تعالیٰ فرماتے کہ میرے وہ نیک بندے جن کو خرید و فروخت میری یاد سے غافل نہیں کرتی. اب خرید و فروخت میری یاد سے غافل نہیں کرتی، یہ بھی شرط لگا دی، اور زبان سے خرید و فروخت کے دوران ذکر کر بھی نہیں کر سکتے، ذکر بھی نہیں کر سکتے. تو فرض کرو بندہ کپڑے بیچتا ہو، اب اس کا ایک کسٹمر اس کے پاس آئے اور کہے جی آپ کو کپڑا بیچنا ہے. یہ کہے اللہ اللہ، جناب میں کپڑا خریدنے کے لیے آیا ہوں، بتائے کہ آپ کو کپڑا بیچنا ہے یا نہیں. وہ کہے اللہ اللہ. وہ کہے کہ یار بیچتے وقت ذکر کر رہا ہے یہ. اب وہ پوچھ رہا ہے اور اس پر اللہ اللہ کر رہا ہے، تو فرمایا بیچنا ہے یا نہیں. وہ کہے اللہ اللہ. وہ کہے گا جناب آپ کیا ریٹ لگائیں گے؟ یہ کہے گا اللہ اللہ، کہ مجھے تو یہ کہا گیا کہ میں خرید و فروخت کے دوران اللہ کے ذکر سے غافل نہ رہوں. اب یہ اللہ اللہ ہی ہر سوال کے جواب میں کہتا رہے تو وہ تو پھر کہے گا جلا جلا، بیوقوف آدمی ہے یہ، تو بیوقوف آدمی ہے تو کیسے کام کرے گا؟ تو اس کا مطلب یہ ہوا ہم اس وقت زبان سے ذکر نہیں کر سکتے، ہاں دل میں اللہ کو یاد ضرور کر سکتے ہیں، دل میں اللہ کو یاد ضرور کر سکتے. یہ جو مراقبہ جو آپ نے سکھایا ہے اسی کو ذکر قلبی کہتے ہیں، اسی کے فائدے بتائے جا رہے ہیں، اس کے کرنے کے طریقے بتائے جا رہے ہیں مراقبہ کے. تو اس کا مطلب یہ ہوا کہ ہم اس وقت زبان سے ذکر نہیں کر سکتے، ہاں دل میں اللہ کو یاد ضرور کر سکتے ہیں. زبان سے بیٹھ کر بھاو طے کرے اور دل میں اللہ تعالی سے غافل نہ ہو، یہ اصل ذکر ہے. زبانی ذکر کا لوگوں کو پتہ چل سکتا ہے، زبان سے کوئی ذکر کرتا ہو تو اس کو لوگوں کا پتہ چل سکتا ہے تسبیح کے ذریعے سے، اسی زبان کی آواز کے ذریعے سے. لیکن قلبی ذکر کا کسی کو پتہ نہیں چل سکتا. قلبی ذکر، دل کا ذکر کا پتہ کیسے چلے گا؟ کسی کو پتہ جب تک کہ ذکر کرنے والا خود ہی نہ بتائے. اچھا کسی کو کیا پتہ کہ کون کیا سوچ رہا ہے؟ کوئی بتا سکتا ہے؟ پتا ہی نہیں چل سکتا. ظاہر میں تو دیکھے گا بیکار بیٹھا ہوا ہے، لیکن تمہیں کیا پتہ کہ بیکار ہے کہ ذکر کر رہا ہے. دل دریا سمندر ڈھونڈے کون دلا دیا جانے کو. دل تو دریا ایسے ہے، دل تو دریا ایسے ہے کہ دل تو سمندر سے بھی زیادہ گہرے، دل تو سمندر سے بھی زیادہ گہرے ہے. تو دلوں کی گہرائی تو کوئی نہیں جا سکتا. جیسے ڈیپ سمندر کی بھی ڈیپ ہوتی ہے نا، ایسے دلوں کی بھی ایک ڈیپ ہے. ہے تو چھوٹا سا لیکن سمندر سے زیادہ ڈیپ ہے، ایک تعجب کی بات ہے. تو فرمایا اس کی گہرائی، اس کی دلوں کی گہرائی تو کوئی نہیں جانتا، سمندروں کی گہرائی کو تو جانتے ہیں آج کی سائنس کے کتنا ڈیپ میں ہے، لیکن دل کی گہرائی نہیں جان سکتے، کوئی نہیں جانتا سوائے اللہ کے. تو اسے اس لیے ذکر قلبی سے مراد دل سے اللہ تعالیٰ کو یاد کرنا ہے. ذکر قلبی سے مراد کیا ہے بھائی؟ دل سے اللہ کو یاد کرنا ہے. اور وہ کیسے سیکھوں گے؟ مراقبہ جس کا نام ہے. اب یہ جو دل میں اللہ تعالیٰ کو یاد کرنا ہے نا، اب یہ جو دل میں اللہ تعالیٰ کو یاد کرنا ہے، یہی نبی علیہ السلام کی عادت مبارکہ تھی. چنانچہ حدیث پاک میں آتا ہے کہ نبی علیہ الصلوۃ والسلام قلبی طور پر ہر وقت اللہ تعالیٰ کی یاد میں رہتے تھے، دل کے طور پر ہر وقت اللہ تعالیٰ کی یاد میں رہتے تھے. کان رسول اللہ صلی اللہ علیہ وسلم یذکر اللہ تعالی فی کل احیان. یہ نبی علیہ السلام ہر لمحہ اللہ کو یاد کرتے تھے. اب وہ ہر لمحہ اللہ کو یاد کرتے تھے، مراد قلبی ذکر ہے، دل کا ذکر ہے. اس لیے نبی علیہ السلام نے فرمایا تنام عینائی ولا ینام قلبی، میری آنکھیں تو سو جاتی ہے میرا دل نہیں سوتا. دل ذاکر رہتا ہے، دل ذکر کرتا رہتا ہے. اس ذکر قلبی کا کرنا ہمارے لیے بھی ضروری ہے، اس ذکر قلبی کا کرنا ہمارے لیے بھی ضروری ہے. زبان کے تو اور بھی کام ہے، دل کا کیا کام؟ دل کا تو اور کوئی کام ہی نہیں ہے. دل کا کیا کام؟ تو دل لیٹے بیٹھے ہر وقت اللہ کو یاد کر سکتا ہے. اب اس کی ذرا مثال سمجھ لے تاکہ بات سمجھنا آسان ہو جائے. ایک مثال ہے، دو بھائی ہے، ان پر کوئی مقدمہ بن گیا، دو بھائی ان پر کوئی کیس چل گیا. اب ان میں سے بڑا بھائی کہتا ہے کہ بھائی میں تو جاتا ہوں عدالت میں، آپ پیچھے گھر کے کام کاج سنبھال لینا. تو بڑا بھائی تو چلا گیا، چھوٹا بھائی اب اپنی دکان پر جا رہا ہے تو راستے بھر گاڑی میں یہی سوچتا ہے کہ آج کے مقدمے کا کیا فیصلہ ہوتا ہے. راستے میں سوچتا وہی جائے گا، بولا آج دیکھو کیس کیا ہوا، آج پتہ نہیں ہمارے جو گواہ ہے وقت پر پہنچتے ہیں یا نہیں، آج جج صاحب کیا کہتے ہیں، وکیل کیا کہتے ہیں، آج ہمارے مخالف کیا کہتے ہیں. اب وہ جا تو رہا ہے اپنی دکان پر، لیکن پورے راستے میں یہ سٹوری اس کے دماغ میں چل رہی ہوتی، چلتے کی نہیں ہوتی، چل رہی ہوتی ہے. وہ بیٹھے سارے تانے بانے بند رہا ہوتا ہے کہ شام کو جب یہ واپس آتا ہے تو آتے ہی اپنے بھائی سے مل کر پوچھتا ہے کہ بتاؤ کیا فیصلہ ہوا. میں تو سارا دن آپ ہی کو یاد کرتا رہا، کہتا ہے کہ میں تو سارا دن آپ ہی کو یاد کرتا رہا. اب جب اس نے بات کی کہ میں تو سارا دن آپ ہی کو یاد کرتا رہا، اس کا کیا مطلب ہوا؟ کیا لوگوں کے سامنے بولتا تھا؟ تو کیا مطلب ہوا؟ دل میں، کیونکہ دل اس کا وہی تھا، وہ سوچ رہا تھا. تو بولے سارا دن آپ کو یاد کرتا رہا، اس کا مطلب کیا ہوا؟ کہ اس نے بھائی کا نام عبداللہ 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 رٹا نہیں تھا. اگر وہی ہوتا تو ذکر لسانی ہوتا، नहीं, उसका मतलब यह था कि उसके दिल में भाई का ध्यान रहा, बोला नहीं है, रास्ते में जा रहा है, रास्ता देख रहा है लेकिन भाई को याद कर रहा है, दुकान पर बैठा ग्राहक को देख रहा है लेकिन भाई को याद कर रहा है, बेच रहा है, बातें कर रहा है, भाई को याद कर रहा है। तो ये कौन सी याद है? दिल से। ये याद कौन सी? दिल से। तो जिस तरह उस बंदे के दिल में सारा दिन अपने भाई का ध्यान रहा, इसी तरह मोमिन के दिल में सारा दिन अल्लाह का ध्यान रहना चाहिए। इसी तरह मोमिन के दिल में सारा दिन अल्लाह का ध्यान रहना चाहिए। अब उसमें कौन सी बात है जो समझ में नहीं आती भाई? अब जिक्र कल्बी क्यों समझ में नहीं आता भाई? ये बात है कि उसने अपने भाई को पूरा दिन याद रखा, तो इसी तरीके से हमें पूरी जिंदगी, पूरा दिन अल्लाह का ध्यान, अल्लाह को याद रखना चाहिए। अब उसमें कौन सी बात जो समझ में? हम तो हैरान होते हैं जो पूछते हैं जी ये जिक्र कल्बी क्या चीज होती है। लोग पूछते भाई जिक्र कल्बी क्या चीज होती है? भाई अगर आप इस नेमत से महरूम है और आपको नहीं मिली तो उसका क्या मतलब है? इस नेमत के वजूद से इनकार कर दिया जाए? अगर आपकी समझ में नहीं आई और आपको ये नेमत नहीं मिली तो आप उसको इनकार कर दोगे? बोले मेरी समझ में नहीं आती। ये कहां की अकलमंदी है? ये कहां का इंसाफ है? जी कुरान पाक में अल्लाह ताला फरमाते हैं वला तुति मन अगफलना कल्बहु अन ज़िक्रिना, वला तुति मन अगफलना कल्बहु अन ज़िक्रिना, तुम उसकी इताअत न करो। क्या कह रहे? तुम उसकी इताअत न करो जिसके दिल को हमने अपने जिक्र से गाफिल कर दिया। यानी जिसका दिल अल्लाह की याद से गाफिल हो गया, तुम उसके पीछे मत जाओ वरना तुम भी गाफिल हो जाओ। उसकी इताअत न करो जिसके दिल को हमने अपने जिक्र से गाफिल कर दिया। ये कुरान मजीद में जिक्र कल्बी का सबूत है कि नहीं? कुरान खुद कह रहा है जिक्र कल्बी जिसका दिल गाफिल हो, यू कह रहे, ऐसा नहीं कहा जिक्र जिसकी जबान गाफिल हो। वला तुति मन अगफलना कल्बहु, जिसके दिल को हमने गाफिल कर दिया, तुम उसके पीछे मत जाओ। और आज हमारी दोस्ती उन्हीं से है जिनके दिल गाफिल है, और जो दिल वाले हैं उसका तो पहले से इनकार कर दिया। बोले इनके पास क्या मिलेगा? और कुरान कह रहा है कि उनके पीछे मत जाओ। तो ये जिक्र कल्बी का सबूत हो गया कि दिल का गाफिल होता है। कोई इनकार कर सकता है इसका भाई कि जिक्र कल्बी कुरान से साबित नहीं है? अरे कर सकता है? नहीं कर सकता, कुरान में है। माने बेटा नहीं जना जो कह सके कुरान पाक में कल्बी जिक्र का तस्करा नहीं है। नहीं, कोई नहीं है कि जो कल्बी जिक्र का इनकार कर सके। वला तुति मन अगफलना कल्बहु अन ज़िक्रिना, और ये अल्फाज तो उर्दू में भी इस्तेमाल होते हैं, हर उर्दू समझने वाला भी इस आयत का तर्जमा समझ सकता है। वला तुति मन अगफलना कल्बहु अन ज़िक्रिना, आप उसकी बात ही ना मानिए जिसके दिल को हमने अपने जिक्र से गाफिल कर दिया। तो मालूम हुआ कि दिल जिक्र से गाफिल भी हो जाता है, दिल जिक्र से गाफिल भी हो जाता है, और दिल जाकिर शागिल भी बन जाता है। दिल गाफिल भी होता है और दिल जाकिर भी बनता है। इसलिए इस जिक्र कल्बी को हासिल करने के लिए हर वक्त तरगीब दी जाती है। जिक्र कल्बी को हासिल करने के लिए हर वक्त तरगीब दी जाती है, जिस तरीके से नमाज पढ़ने की तरगीब दी जाती है, इस जिक्र कल्बी को सीखने की भी तरगीब दी जाती है। ये भी दावत है। दावत का एक ही पॉइंट नहीं कि नमाज जिक्र सीखना, ये भी दावत है। इल्म सीखना ये भी दावत है। नमाज सीखना की दावत देना ये भी दावत है। लेकिन आज हम जिक्र को ही हल्का समझते हैं। तो फरमाया नहीं, तो उसकी तरगीब दी जाती है। चूंकि जिक्र कल्बी हासिल हो जाता है तो क्या फायदा? लेटे बैठे खाते पीते हर वक्त इंसान को अल्लाह का ध्यान हो जाता है। और हमारी दावत में भी है, علم اور ذکر، اور ذکر کا مقصد کیا ہے؟ اللہ کا دھیان نصیب. اور دھیان کب آئے گا؟ جب ذکر قلبی میں گھسے گا. ذکر لسانی سے اتنی مشق نہیں ہوگی. دھیان آ گیا اس کا مطلب اس کو ذکر قلبی آ گیا. کیونکہ ذکر لسانی میں غفلت ہو سکتی ہے، ذکر قلبی میں غفلت بھی نہیں ہوگی. تو یہ ہے کہ دھیان لانا ہے، اللہ تعالیٰ کا دھیان ہو جاتا ہے، پھر گناہوں سے بچنا آسان ہو جاتا ہے. پھر گناہوں سے بچنا آسان ہو جاتا ہے. پھر انسان خلاف شرع کوئی کام نہیں کرتا، کیونکہ دل میں ہر وقت اللہ کی یاد، اللہ کا دھیان رہتا ہے. اس ذکر قلبی کو حاصل کرنے کے لیے، اس ذکر قلبی کو حاصل کرنے کے لیے مشائخ محنت بتاتے. بھائی محنت ہے، جس طریقے سے دعوت کے سیکھنے کی ایک محنت ہے، ایسے ذکر قلبی سیکھنے کی بھی ایک محنت ہے. وہ محنت بھی ہر انسان کو کرنی ہے، یہ محنت بھی ہر انسان کو کرنی ہے. تو مشائخ محنت بتاتے کہ کیسے محنت کی جائے کہ ذکر قلبی نصیب ہوتا ہے. اور یہ بھی ذہن میں رکھیے کہ زبان تو ذکر کرے گی تو تھک جائے گی، تھوڑی دیر بعد دل تو نہیں تھکتا. زبان ذکر کرے گی تو تھوڑی دیر کے بعد تھک جائے، بولے رب تو نہیں بولا خاموش، لیکن دل ذکر کرے گا تو تھکے گا ہی نہیں، کیونکہ دل کا تو کام ہلتے رہنا. ارے دھڑکن بند ہو جائے گی تو موت آئے گی، خلاص ہو گیا نا. تو اب جو دل کی جو دھڑکن ہے نا، اسی کو ذکر بنانا ہے. تو کیسے تھکے گا؟ وہ اسٹاپ ہو ہی نہیں سکتا، جس دن اسٹاپ ہو اس دن مر گیا. زبان تو اسٹاپ ہو جاتی کہ بھائی ابھی کچھ نہیں بولنا، دو گھنٹے تک میں خاموش، لیکن ذکر قلبی جس کو مل گیا اس کا تو چلتا ہی چلتا، سو رہا ہے تو اس کا دل جاری ہے. تو فرمایا اس ذکر قلبی کو حاصل کرنے کے لیے مشائخ محنت بتاتے، کیسے محنت کی جائے؟ تو ذکر قلبی نصیب ہوتا ہے. اور یہ بھی ذہن میں رکھیے کہ زبان تو ذکر کرے گی تو تھک جائے گی تھوڑی دیر بعد، اور دل تو نہیں تھکتا. دل تو جتنا یاد کرے اپنے محبوب کو اتنا زیادہ سکون پاتا ہے. اس لیے کہنے والے نے کہا، نہ دنیا سے، نہ دولت سے، نہ گھر آباد کرنے سے، نہ دنیا سے، نہ دولت سے، نہ گھر آباد کرنے سے تسلی دل کو ہوتی ہے خدا کو یاد کرنے سے. تسلی دل کو ہوتی ہے کس کو یاد کرنے سے؟ بیوی کو. ارے بولو نا یار، اللہ کا نام لو، سب کا تصور بیوی ہے. تسلی دل کو ہوتی ہے اس کو خدا کو یاد کرنے سے. تسلی دل کو ہوتی ہے خدا کو. انسان چین اور سکون چاہیے تو اللہ کو یاد کر. دیکھو اللہ کے گھر میں بیٹھے چین سکون ہے کہ نہیں؟ تو اللہ کو یاد کریں گے تو بھی چین سکون آئے گا. اس کے گھر کے اندر سکون ہے، تو اب وہ اگر دل میں آئے گا تو کتنا سکون ہوگا. تو اللہ تعالیٰ کو یاد کرنے سے دل کو تسلی مل جاتی ہے، سکون مل جاتا ہے، اطمینان نصیب ہو جاتا ہے. اس کو تمانینت قلب کہتے ہیں. اس کو کیا کہتے ہیں؟ چین اور سکون کہتے ہیں. دنیا والے اس سکون کو حاصل کرنے کے لیے کیا کیا کرتے ہیں؟ اور اللہ تعالیٰ نے سکون کس میں رکھا ہے؟ اپنی یاد میں. آج دنیا کے لوگ دنیا کی پریشانیوں سے چھٹکارا پانے کے لیے میڈیٹیشن کرتے پھرتے ہیں. دنیا کے لوگ دنیا کی پریشانیوں سے چھٹکارا پانے کے لیے کیا کرتے ہیں؟ میڈیٹیشن کرتے پھرتے ہیں. اب میڈیٹیشن کرنے والوں سے ذرا پوچھے، میڈیٹیشن کا نام تو سنا ہے، کیا بھی ہوگا؟ کیا تو نہیں، معلومات ہوگی. میڈیٹیشن اگر معلومات ہے تو بہت جلدی سمجھ جاؤں گے باتوں کو. ہاں سنو، نہیں ہوگا تو میں بتاؤں گا میڈیٹیشن کیا ہے. میڈیٹیشن کرنے والوں سے ذرا پوچھئے کہ کیا کرتے ہیں، کیا کرتے ہیں. یہ اپنے کلب میں جائیں گے، جو ان کی جگہ ہے، کلب میں جائیں گے اور آنکھیں بند کر کے یہ اپنے جسم کے کسی ایک حصے پر غور کرنا شروع کر دیں گے. کیا کرتے؟ جانے کے بعد آنکھیں بند کرتے. ہم بھی آنکھیں بند کراتے تھے، ہاں، اور وہ بھی جسم کے کسی ایک حصے پر غور کرنا، دھیان دینا شروع کر دیتے. اپنی توجہ کسی ایک نقطے پر مرکوز کر لے، کوئی بھی ایک چیز پر وہ توجہ کو ڈالتے. اب اپنی توجہ کسی ایک نقطے پر مرکوز کر لینے سے تھوڑی دیر میں دماغ کے اندر جو سٹریس، تناؤ ہوتا ہے، سٹریس کہتے ہیں، वो खत्म हो जाते हैं, तो वो सोचते हैं कि हमें सुकून मिल गया, तो कितनी अधूरी सी बात। समझे, मेडिटेशन में वो उनके जहां ले जाते हैं वहां कोई भी एक चीज, मिसाल के सामने एक किले लगा दिया, कहेंगे उसको ध्यान से देखो, तो अब हमारी जो दिमागी तवज्जो है ना वो पूरी समेट को उस किल पर आ जाएगी। अब थोड़ी देर 10-15 मिनट तक देखते रहे, फिर पूछेंगे भाई आपको कैसा लगा, अरे बोले बहुत सुकून लगा, बहुत सुकून लगा। क्यों? तो उसमें क्या था कि उसकी तवज्जो इस पर आ गई कि इस पर ध्यान रखो, कोई भी एक चीज पर डालते। तो अब ऐसा ही हमें शरीयत ने और कुरान ने ये कहा कि तुम अपने दिमाग की तवज्जो को दिल पर डालो। जब दिल पर डालोगे तो शुरू में तो ध्यान लगता नहीं है, पता नहीं क्या क्या आएगा, लेकिन जब ध्यान जम जाएगा तो उसके बाद उसको भी सुकून लगेगा। अब आगे समझो बात। तो यही मुराकबा जो आपको कराया जाता है इसी का नाम मेडिटेशन, लेकिन ये इस्लामिक है और वो दुनिया का। इसके जरिए से ईमान खराब करते, इसके जरिए से ईमान बनता है। चुनांचे सन 1990 में इस आजीज को स्वीडन जाने का मौका मिला। स्वीडन जाने का मौका मिला, वहां पर एक कोर्स करवाया गया प्रोजेक्ट मैनेजमेंट के नाम से। दुनिया के 27 मुल्कों में 27 मुल्कों के इंजीनियर थे, वहां चुने हुए हर मुल्क से एक एक दो दो इंजीनियर लिए गए थे। पूरे मुल्क में से अकेला सेलेक्ट हुआ था तो वहां जाने का मौका मिला। तो उसमें हजरत भी तो मैनेजर थे ना, प्रोजेक्ट मैनेजर में थे, जुल्फिकार साहब, तो उनको भी वहां बुलाया था। तो वो अकेले थे अपने मुल्क में से, पाकिस्तान से। उन्होंने हमें 40 दिन इसके बारे में बताया। आखिरी दिन उन्होंने एक लेक्चर रखा जिसका नाम था वुमन स्ट्रेस, इंसानी जहनी तनाव, वुमन स्ट्रेस। उन्होंने कहा कि जी बात यह है कि आज के जो मैनेजर होते हैं बहुत सारे काम वो चाहते हैं, आज के जो मैनेजर बहुत सारे काम वो चाहते हैं वक्त पर करे और वो नहीं होते, और बहुत सारे काम वो नहीं करना चाहते हैं और वो हो जाते हैं, तो उनको दिमाग में टेंशन स्ट्रेस हो जाता है मिलता है, उसका दिमाग अंडर प्रोसेसर रहता है। उन्होंने कहा कि अगर ये स्ट्रेस अपने दिमाग से खत्म न किया जाए तो उसका इंसान की सेहत पर असर पड़ता, यानी जो काम करना चाहा था वो नहीं हुआ, जो काम नहीं करना था वो हो गया, तो जाहिर बात है दिमाग पर उसका असर पड़ेगा। अब अगर इस असर को खत्म न किया तो उसकी सेहत खराब होगी, तो ये बताना चाहते हैं। तो फिर उन्होंने प्रोग्राम रहता स्ट्रेस मैनेजमेंट कि अब इसका मैनेजमेंट कैसे करना जो दिमाग पर सोच आ गई है। तो उन्होंने साइंस की जबान में बात कह दी। हमारे लोग पंजाबी में कहते हैं कि गम इंसान को बूढ़ा कर देता है, गम। तो वाकई अगर दिमाग पर बोझ हो तो इंसान की सेहत पर उसका असर पड़ता है, बोझ हो तो। खैर, उन्होंने भी उसको साइंस की जबान में समझाया कि जी दिमाग के अंदर परेशानियां हो तो इंसान की सेहत पर असर पड़ता है, दिमाग के अंदर परेशानियां हो तो इंसान की सेहत पर असर पड़ता है। उसके बाद वो कहने लगे कि जी हम आपको तरीका बताएं कि किस तरीके से आप जहन की परेशानियों को खत्म कर सकते। सारे लोग बड़े खुश हुए कि ये तो बहुत अच्छी बात है, ये तो अपने काम की बात मिल गई, बोले इससे तो हम बहुत परेशान हैं, जरूर हमें समझाए। तो उन्होंने अपने मुल्क के कोई 5-6 माहिर नफ्सियात, नफ्सियात को क्या इंग्लिश में कहेंगे, माहिर नफ्सियात, तो बुलाए हुए थे माहिर नफ्सियात, वो लेक्चर दे रहे थे। उनमें से एक ने कहा अच्छा हम आपको एक एक्सरसाइज बताते हैं, वर्जिश बताते हैं जी, तो आपने अभी करना है। तो उसने दरवाजा बंद करवा दिया, लाइट बुझवा दी, हमें कहने लगे कि आंखें बंद कर लो, आंखें बंद कर लो। हमने आंखों को बंद कर लिया, कहने लगे सर को झुका लो, तो हमने सर झुका लिया। अब जब सर झुका लिया, खामोश बैठ गए। उसने कहा अब ये दो तीन फकरे बार बार वो बोलता रहा, फॉरगेट एवरीथिंग और टॉक ऑल द थॉट फ्रॉम यू माइंड फील रिलैक्स, ये बोलता रहा दो तीन मरतबा। अब ये दो तीन मरतबा फकरे बार बार बोलता रहा, फॉरगेट एवरीथिंग फॉरगेट एवरीथिंग। अब वो जैसे ही कहता रहा, हम ख्याल से फारिग होकर अपने जहन को लेकर बैठ गए तो बोलने का, क्योंकि हम दिमाग एक तरफ है, उसकी बात हम ले रहे और हम निकाल रहे। जी, तो अब वो जहन को लेकर बैठ गए, कुछ देर तक उसी तरह बैठे रहे। अचानक वो कहता है एक्सरसाइज हो गई, 5-10 मिनट कराया होगा, उसके बाद कहता है 5 मिनट के बाद वो कहता है अब उसने लाइटें भी ऑन करा दी, दरवाजा भी खोलवा दिया, लोगों ने सर को भी उठा लिया, आंखें खोली। अब इस एक्सरसाइज करवाने वाले ने सब लोगों से पूछा, बताओ जी आपको सुकून मिला? हम तो रोज करते हैं। बताओ जी आपको सुकून मिला? तो एक इंडोनेशियन का नौजवान था, वो कहने लगा आई एम फीलिंग नेचुरल हाई। फिर एक जमाइका की लड़की थी, इंजीनियर थी, तो वो कहने लगी आई एम फीलिंग प्लेजेंट। तो उस तरह हर बंदे ने अपने अपने कमेंट्स, अपने अपनी राय दी। अल्लाह ताला की शान के उसने मुझसे भी पूछ लिया कि आपके तासुरात क्या है, यानी हजरत को। तो मैंने कहा बात यह है कि जो कुछ अभी आपने करवाया है ये तो हम पहले भी करते हैं, ये तो हम पहले से ही करते हैं, हम तो रोज ही करते हैं। अब तक नहीं करते हम रोज, हम तो रोज ही करते हैं। जब मैंने कहा कि रोज ही करते हैं तो उसने मेरी तरफ देखकर कहा आर यू मुस्लिम, अरे मुस्लिम, क्या आप मुसलमान हैं? मैंने कहा यस आई एम मुस्लिम, जी मैं मुसलमान हूं। तो उसने एक फकरा बोला, एक जुमला उसने कहा जिसको मैं मन व अन इसी तरह सुना रहा हूं, यानी जैसा उसने कहा वही है, 100% उसी के अल्फाज में वो कहता है यू लर्न द विजडम ऑन जस्ट 500, तुमने इस चीज को वही के जरिए 1500 साल पहले समझ लिया था और आज ये चीज हम सिखा रहे हैं, तो कहते हैं ये क्या चीज, दुनिया कहां से कहां निकल गई और हम अभी पीछे और अभी तो ये शक में है कि क्या चीज है। तो फरमाया तुमने इसको वही के जरिए 1500 साल पहले समझ लिया था, हमने इस चीज को साइंस के जरिए अभी समझा है, साइंस के जरिए से अभी समझा है। बताइए कि काफिर लोग इस जिक्र की जो खूबियां है उसको साइंस के जरिए अब अपनाना शुरू किया है, इसीलिए मेडिटेशन की बहुत ही वो एडवर्टाइज हो रही है और लोग जा रहे हैं। हालांकि ये 1500 साल पहले हमारे नबी अलैहिस्सलाम ने हमको सिखा कर गए हैं, लेकिन हमने ये साइंस के जरिए से उन्होंने सीखा है और आज साइंस का मानने वाला उसी के पीछे जा रहा है। फरमाया अब अपनाना शुरू किया। फिर मैंने कहा अभी आपने आधी मशक करवाई, कहा आपने जो करवाया वो तो आधा काम करवाया। जी हर चीज को भूल जाओ, हम तो उसके बाद कहते हैं कि हर ख्याल को दिल से निकालो, आप तो कहते भूल जाओ, हम तो कहते दिल से निकालो, अल्लाह का ख्याल दिल में जमा लो। हम तो अगला आधा हिस्सा भी बताते हैं, अभी तो आप आधे रास्ते में पहुंचे हैं। तो कहने लगा फ्यूचर में हम भी ऐसा ही करेंगे, ये तो अभी इनका स्टार्ट था, बोले फ्यूचर में हम भी ऐसा करेंगे दिलों को पाक। हम नहीं कहते भाई अल्लाह की रहमत आ रही है दिलों में समा रही है, दिल से जुल्मत तो सियाही दूर हो रही है, और मेरा दिल क्या कह रहा है अल्लाह अल्लाह अल्लाह, एक कहकर बैठ जाओ बस हो गया। लो आपको कितनी बड़ी चीज सिखा दी, जिसको आज की साइंस भी मानती है और डॉक्टर भी मानते, तो अब हम मानेंगे तो क्या फायदा, हमारे नबी की बात समझकर मानना चाहिए। तो अल्हम्दुलिल्लाह जो लोग इस तरह बैठकर अल्लाह ताला का जिक्र कर लेते हैं اس طرح بیٹھ کر اللہ تعالیٰ کا ذکر کر لیتے، رب کریم پھر ان کی پریشانیوں کو دور فرما دیتے، ذہن کو سکون مل جاتا ہے۔ اس لیے ہم پابندی کے ساتھ صبح شام بیٹھ کر اللہ کا ذکر کرتے ہیں، مراقبہ کرتے ہیں۔ طریقہ مراقبہ کا یہی ہے، مراقبہ کا طریقہ یہی ہے جو بتایا ابھی، اسی طریقے سے کرو کہ سر کو جھکا لے اور اللہ تعالیٰ کی یاد میں ڈوب جائے۔ آج تو حالت یہ ہے کہ دنیا کا فائدہ نظر آئے تو لوگ دین کا کام بھی کرنا شروع کر دیتے، دنیا کا فائدہ نظر آئے گا تو دین کا کام کریں گے، تو معلوم ہوا دین نہیں لی دنیا لینا، اس لیے دین کا کام کریں۔ ان کو اصل چاہیے دنیا کا فائدہ، تو ابھی بھی اگر مراقبے میں میں دنیا کا فائدہ بتاؤ تو ہاں بولے ہم ضرور کریں گے، میں بھی کہوں کہ بھائی آپ مراقبہ کرو آپ کو پیسے مل جائیں گے، تو کہ ہاں بولے یہ تو ٹھیک ہے، یا بہت اچھی سروس ملے گی تو ضرور کریں گے، یا آپ کو بزنس بالکل چلے گا اللہ کا اس میں خوب برکت دیں گے، تو بولے ابھی دنیا کا فائدہ بتاؤ تو کرے، بولے اللہ کا تعلق، بولے تو ٹھیک ہے۔ یہ حال ہمارا، اللہ ہم سب کو معاف کرے۔ فاطمہ جناح میڈیکل کالج، فاطمہ جناح میڈیکل کالج جو لاہور میں ہے، اس میں کوئی 20-25 بچیاں بیعت ہوئی، حضرت سے بیعت ہوئی۔ ایک محفل میں، خیر کسی دوسری محفل میں، ان میں سے ایک نے کہا کہ یہ جو بچیاں بیعت ہوئی ہے ماشاءاللہ ان کی زندگی بدل گئی، کالج یونیورسٹی کی میڈیکل کالج کی بچیاں بیعت ہوئی، اب ان کی زندگی بدل گئی، نیک بن گئی۔ ایک بچی کے بارے میں بتایا کہ یہ تو بہت بدل گئی اور بڑی لمبی لمبی نمازیں پڑھتی ہے، تو ہمیں بھی حیرانی ہوئی، ماشاءاللہ خوب اثر ہوا ہے کہ لمبی لمبی نمازیں پڑھتی ہے، لیکن اس کے جو قلبی حالات تھے، اس کے دل کے جو حالات تھے، وہ کوئی ایسے نظر نہیں آ رہے تھے کہ بھائی بڑے خشوع خضوع والی یہ لڑکی ہے، یہ کوئی نظر نہیں آ رہے تھے۔ ابھی لوگوں نے کہا کہ لمبی لمبی نمازیں پڑھتے تھے، کہ بہت دیندار بن گئی، بہت بدل گئی، لیکن اللہ والے تو سمجھتے نہیں کہ یہ واقعتاً بدلی ہوئی ہے یا کچھ اور ہے۔ تو انہوں نے کہا کہ اس کے دل کے حالات تو ایسے نظر نہیں آ رہے تھے کہ میں بڑے خشوع خضوع والی لڑکی ہے اور ایسے اللہ کی محبت میں لمبی لمبی نمازیں پڑھتی ہے، کچھ نظر دل کے حالات نظر نہیں آ رہے تھے۔ پھر میں نے اس سے پردے کے پیچھے سے پوچھا کہ آپ کی لمبی لمبی نماز پڑھنے کا اصل مقصد کیا ہے؟ پوچھا، ہم تو دھوکہ کھائے، وہ ماشاء اللہ تو دیندار ہے، فیصلہ کر لو۔ اللہ والے پوچھتے کہ بھائی کیوں پڑھتے ہو اتنی لمبی لمبی نمازیں؟ تو پوچھا آپ صحیح بتائے، تو کہنے لگی ہے لڑکیاں ذرا ایک طرف ہو جائے تو میں آپ کو بتاؤں گی اکیلے میں۔ اچھا تم بات بتا لو۔ تو جب وہ لڑکیاں ایک طرف ہوئی تو وہ کہنے لگی کہ اس کی وجہ یہ ہے کہ میں نے جس دن سے لمبے لمبے سجدے کرنے شروع کیے، میرے چہرے پر جو کیل دانے تھے وہ سب ختم ہو گئے۔ اب دیکھا، دنیا کا فائدہ ہو نا تو لمبے سجدے ضرور کریں گے، دنیا کا فائدہ ہو تو مراقبہ لمبا کریں گے، لیکن کچھ دنیا کا فائدہ بتاؤ۔ اب دیکھا، لمبے لمبے سجدے کرتی تھی، لمبی لمبی نماز پڑھتی تھی، تو اس سے پوچھا تو کیوں کر رہی ہے؟ تو کہنے لگے کہ میرے چہرے کے جو دبے تھے نا، ہوتے نا، وہ سب ختم ہو گئے اس کے لیے، انا للہ، تو دنیا کے لیے کرو، تو اس کے لیے بتایا۔ تو شروع کیے، میرے چہرے پر جو کیل دانے تھے وہ سب ختم ہو گئے، اور یعنی وہ لمبے لمبے سجدے جو کر رہی تھی وہ اس لیے کر رہی ہے کہ اس سے چہرے کے کیل دانے ختم ہو جائے، تو چہرہ خوبصورت بن جائے اس کے لیے سجدہ کر رہی ہے، اللہ راضی ہو جائے اس کے لیے نہیں تھا سجدہ۔ اب پتا ہے کہ اس کا ریزن، وجہ کیا ہے؟ اس کا ریزن یہ ہے کہ جب انسان اب لمبے سجدے سے چہرہ خوبصورت ہوتا ہے، اس کی کیا وجہ وہ بتا رہے۔ تو فرمایا کہ جب انسان لمبے لمبے سجدے کرتا ہے تو بلڈ، خون کا جو فلو، بہاؤ ہوتا ہے وہ بڑھ جاتا ہے۔ صاف ظاہر ہے کہ جب خون کا بہاؤ زیادہ ہوگا تو چہرہ تر و تازہ نظر آئے گا، اس لیے لمبے سجدے کرنے والوں کا چہرہ ویسے ہی تر و تازہ رہتا ہے، کیونکہ سر نیچے ہوتا ہے اور دل اوپر ہوتا ہے، تو اب اس کا پریشر نیچے جاتا ہے، दिल का, और इंसान जब बैठा होता है खड़ा होता है तो दिल नीचे है सर ऊपर है, इसलिए ऑपरेशन न मिलने की वजह से चेहरे में इतनी खूबसूरती नहीं आती। तो सजदा जब लंबा करेगा तो लंबी खूबसूरती आएगी, तो ये है वजह। तो फरमाया आप तो उस करने वालों को चेहरा वैसे ही तरोताजा रहता, आप दो हम उम्र लोगों को देख ले, तो हम उम्र लोगों को देख ले, उनमें से एक नमाजी बंदा हो, पांच वक्त की पाबंदी से नमाज पढ़ने वाला, और दूसरा बेनमाजी हो, आपको दोनों की शक्लों में जमीन आसमान का फर्क नजर आएगा। देखो दोनों के चेहरों को देखकर आप अंदाजा कर सकते कि नमाजी है और ये नमाजी नहीं है, क्यों कि नमाजी बंदे के चेहरे पर ताजगी होती है। हदीस से पाक में उसको कहा कि जो बंदा पाबंदी से नमाज पढ़ता है उसके चेहरे पर सुलहा का नूर अता कर दिया जाता है, सुलहा का नूर अता कर दिया जाता है। तो हदीस पाक में तो सुलहा का नूर का लफ्ज इस्तेमाल हुआ, और हकीकत यही है जो लंबा सजदा करता है तो जो खून की शिरियाने होती है वो चमड़ी के अंदर छोटी छोटी होती है, उनको सजदे की हालत में खून का प्रेशर खूब मिलता है, इसकी वजह से चेहरा तरोताजा रहता है। तो जिस तरह गैर मुस्लिमों ने मेडिटेशन के जरिए से जहनी सुकून हासिल करने की कोशिश कर ली, कुछ ऐसे भी लोग हैं जो नमाजों के जरिए दुनिया के फायदे हासिल करते हैं, वैसे ये बात औरतों को अच्छी तरह समझाई जाए तो मुझे लगता है कॉस्मेटिक की खरीदारी काफी कम हो जाएगी। औरतों को अगर समझ में आ जाएगी तो कॉस्मेटिक नहीं खरीदेंगे, अच्छी खासी नमाजें पढ़ेगी, भाई वुजू भी अच्छा करेगी, भाई वुजू के जरिए से भी चेहरा खूबसूरत होता है तो रात दिन धोएंगे, तो खरीदारी काफी कम हो। कुछ औरतें तो पांच की जगह दस वक्त की नमाज फिर पढ़नी शुरू कर देगी, बोले ज्यादा खूबसूरत हो जाए। और वाकई नमाजी औरत को आप देख लीजिए, कोई भी नमाजी औरत होगी बुढ़ापे तक उसके चेहरे पर ताजगी रहेगी, ये नूर होता है नमाज का। और जो बेनमाजी औरत होगी उसकी जवानी की भी उम्र हो तो चेहरे के ऊपर मुर्दनी छाई हुई होगी, मुरझाया हुआ चेहरा होगा। अल्लाह रब्बुल इज्जत की रहमत है, नेकी से इंसान के चेहरे पर भी उसके असरात मुरतब होते हैं। तो कहने का मतलब यह था कि भाई आज के काफिर लोगों ने मेडिटेशन के जरिए से सुकून हासिल करने की कोशिश की। सुकून तो असल मिलता है अल्लाह ताला की याद से, सुकून असल मिलता है अल्लाह की याद से, तो हम भी पाबंदी के साथ अल्लाह का जिक्र करें ताकि दिलों को सुकून मिल जाए। पाबंदी के साथ अल्लाह का जिक्र करें, भाई जो मुराकबे में सुस्ती कर रहे हैं, जितने सुनने वाले वो भी सुन ले कि जो मुराकबे में सुस्ती कर रहे हैं आज के दिन से मुराकबा अच्छा शुरू कर दे ताकि इसके फायदे भी समझ में आ गए, कितना बड़ा फायदा। आप देखे रोजाना हर आदमी सुकून के खातिर कुछ न कुछ तो करता ही है। आप गौर कीजिए, दफ्तर से आएंगे ऑफिस से तो परेशान होंगे, और इस परेशानी से नजात हासिल करने के लिए और दिमागी बोझ हल्का करने के लिए एक तरीका तो ये कि घर आकर बीवी को सारा कुछ सुनाएंगे, दफ्तर में ये भी हुआ ये भी हुआ ये भी हुआ। कुछ लोग होते हैं सारी कारगुजारी शाम को बीवी को सुनाते हैं, किसके लिए? रिलैक्स होने के लिए, जो हुआ है वो सारा सुनाते, इस तरह वो रिलैक्स हो जाते हैं। और जो लोग बीवी को जबान से सुना नहीं सकते वो जरा सी बात पर गुस्सा हो जाते, और जो सुना नहीं सकते तो गुस्से हो जाएंगे, तो या तो वो निकालो या तो फिर उसका रिएक्शन होगा कि गुस्सा आएगा, नाराज होना शुरू होते। प्रेशर तो था दफ्तर का, रिलीज घर आकर बच्चों पर हुआ, बच्चों को डांट, बीवी को डांट पिला रहा है। अब ये भी असल में वो रिलैक्स हो रहे हैं, वो प्रेशर रिलीज हो रहा है, तो बजाय उसके हम कारगुजारी सुनाए या घर आकर बच्चों के ऊपर चीखे बरसे, उससे बेहतर, उससे ये बेहतर नहीं कि हम अल्लाह का जिक्र करें ताकि खुद जहन का डिप्रेशन ही खत्म हो जाए, दिल का सुकून भी मिल जाएगा और अल्लाह ताला की याद का सवाब भी मिलेगा। उसको कहते हैं हम खुरमा व हम सवाब, कि तुम खजूरें भी खा जाओ और सवाब भी पा जाओ, सवाब भी मिले। तो इसलिए सुबह शाम का ये जो जिक्र है उसके फायदे खुद इंसान को मिलते हैं, इस वजह से अल्लाह ताला دل میں سکون عطا فرما دیتے ہیں. یہ تو تھا ذکر کے بارے میں کچھ جنرل آپ کو نالج بتایا. جی تو یہ ذکر مراقبہ کی تعریف. اب مراقبہ سمجھو, یہ تو جنرل نالج تھا کہ کیا ہے مراقبہ اور سائنس والے اس کو کیا سمجھتے اور لوگ بھی اس کو کرا رہے. آج ہندوؤں میں بھی ہے, کرسچنوں میں بھی ہے, یہاں تک کہ امریکہ کے ہسپتالوں میں مریضوں ڈپریشن کے مریضوں کو بھی مراقبے سے علاج کرتے, میڈیٹیشن سے علاج کر رہے ہیں. کیونکہ وہ گولیاں جو آتی ہے نا وہ دماغ کو آف کرنے کی, وہ بھی بعد میں اثر نہیں کرتی. پہلے تو گولیاں نکالی تھی انہوں نے, انہوں نے دیکھا ابھی یہ بھی کام نہیں کرتی, تو پھر انہوں نے اصل چیز پر آئے میڈیٹیشن پر, اور یہ اصل کرتا ہے. رہ گئی بات کہ مراقبہ کیا ہوتا ہے. یہ مراقبہ عربی کا لفظ ہے, قرآن پاک کا لفظ ہے, فرتقب انہم مرتقبون استعمال ہوا ہے. اس کا کیا مطلب, آپ بھی انتظار کیجئے وہ بھی انتظار کرے گا. تو مراقبہ کے کئی معنی ہے, ایک معنی ہے انتظار کرنا. مراقبہ کا معنی کیا ہے, انتظار کرنا. کس کا انتظار کرنا, اللہ کی رحمت کا انتظار کرنا. اب تم بیٹھ گئے تو اب انتظار کر رہے ہو, بھائی ڈاکٹر کے پاس جاتے تو لائن لگا کر نہیں مراقبہ کرتے, لائن لگا کر. اب آج تک ہدوما چل رہا ہے تو وہ لائن لگا کر بھی چل رہے, مراقبہ کر رہا ہے ہر شخص کو دیکھو تو, یعنی انتظار کر رہا ہے. تو ایسے ہم بھی اللہ کو لینے کے لیے, کیا دنیا کے لوگوں سے ملنے کے لیے تم اتنا تو مراقبہ کرنا پڑے, اور اللہ کو لینا ہو تو پھر مراقبہ نہیں کرنا پڑے, وہ تو زیادہ انتظار کرنا پڑے, زیادہ کرنا پڑے گا, گھنٹوں کرنا پڑے گا. تو فرمایا آپ بھی انتظار کیجئے وہ بھی انتظار کرے. تو مراقبہ کے معنی ہے انتظار کرنا. کس کا انتظار کرنا, اللہ کی رحمت کا انتظار کرنا. اور مراقبہ کا ایک مطلب ہوتا ہے نگرانی, ایک مطلب انتظار کرنا اور ایک ہوتا ہے نگرانی. چنانچہ سعودی عرب اب جائے تو پولیس کے جہاں جہاں کیبن ہوتے ہیں وہاں مراقبہ کا لفظ لکھا ہوا ہوتا ہے, یعنی پولیس والے نگرانی کرتے ہیں نا. مراقبۃ الارض, مراقبۃ الفلاح. تو حیران ہوتا ہے نیا بندہ دیکھ کر کہ یہ کیا ہے, یہاں کی پولیس مراقبہ بھی کرتی رہتی ہے, یعنی نگرانی. تو بعد میں پتا چلا کہ وہ مراقبہ یہ نہیں کرتی, بلکہ وہ مراقبہ کا مطلب نگرانی ہوتا ہے. تو جیسے پولیس چیزوں کی نگرانی کرتی ہے تو سالک اسی طرح ذکر میں بیٹھ کر دل کی نگرانی کرتا ہے. ہمارے دل جو ہے نا, اور یہ جو ہمارے گیٹ پر ہوتے ہیں نا جو واچمین جس کو مسکری کہتے ہیں, تو وہ اس کو بھی مراقب کہتے ہیں, یعنی نگرانی کرنے والا. اب وہ کیا نگرانی کرتا ہے کہ باہر کی کوئی چیز کو اندر آنے نہیں دیتا اور اندر کی کوئی چیز باہر جانے نہیں دیتا, اس کا نام مراقبہ. تو ایسے ہی ہمیں اپنے دل کے اندر باہر کے کوئی وساوس برائیاں دل میں لانی نہیں ہے, اور دل میں جو اللہ کی محبت ہے وہ نکل نہ جائے, اس کی نگرانی کرنی, کہ شیطان ہمارے پر وسوسہ نہ ڈالے. اور حدیث پاک میں آتا ہے کہ شیطان مچھر کی طرح دل کے اوپر سونڈ لگائے بیٹھا ہوا ہے, ہوتا ہے نا اس کا وہ لگا پر, کہ جہاں غافل پاتا ہے وہاں اس کو زہر ڈال دیتا ہے, اور جہاں اس کو نگرانی دینے والا بتا ہٹا لیتا ہے بس. تو یہ ہے نگرانی. تو سالک اسی طرح ذکر میں بیٹھ کر دل کی نگرانی کرتا ہے کہ دل میں وسوسے نہ آئے, دل میں برے عادات اور خصائل نہ آئے, بلکہ دل کے اندر انوارات آئے. تو ہمارے مشائخ نے اس کے لیے مراقبہ کا لفظ استعمال کیا. مراقبہ کے لفظ کا مطلب اللہ تعالی کی رحمت کے انتظار میں بیٹھنا. اس لیے نیت بھی مراقبہ کی یہی کی جاتی ہے, کیا کہ اللہ تعالی کی رحمت آ رہی ہے, دل میں سما رہی ہے, اور دل کی ظلمت و سیاہی دور ہو رہی ہے, اور دل کہہ رہا ہے ارے بولو نا اللہ 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 اللہ, بولوں گے تو اللہ دل میں آئے گا, کہہ رہا ہے. اور اس طرح کچھ دیر بیٹھنے کے بعد اللہ تعالیٰ دل کو سکون دے دیتے ہیں. لہذا صبح شام اس کو 15 منٹ آدھا گھنٹہ کرنا, اس سے انسان کی زندگی میں سکون آ جاتا ہے, زندگی بیلنس ہو جاتی ہے, ذہن پر کوئی بھی پریشر ہو وہ دور ہو جاتا ہے, سکون مل جاتا ہے. اللہ تعالیٰ ہمیں بھی اپنا ذکر بار بار کرنے کی توفیق عطا کرے. ایک لفظ ہے محاسبہ، ایک لفظ تھا مراقبہ، وہ سمجھ میں آ گیا، ایک لفظ ہے محاسبہ. محاسبہ کا مطلب ہے اپنا حساب کتاب کرنا، جس کو کہتے ہیں ناپ تول کرنا. انسان بیٹھ کر ذرا اپنے آپ کو سوچے تولے کہ مجھے کیا ہونا چاہیے تھا، میں بنا کیا پھرتا ہوں، مجھے کیا بننا چاہیے تھا اور میں کیا بن گیا ہوں. اپنا حساب لے، اپنا اکاؤنٹ کرے. ہم لوگوں کا تو اکاؤنٹ کر کے لوگوں کو دیتے ہیں، اپنا نہیں کرتے. سمجھے کچھ، میں کیا کر رہا ہوں، صبح میں کہاں گیا، شام میں کدھر گیا، میری زندگی پچھلی کیسی گزری، سب اکاؤنٹ کرنے کی ضرورت ہے. تو فرمایا اس کو محاسبہ کہتے. حضرت عمر رضی اللہ عنہ فرمایا کرتے تھے حاسبو قبل ان تحاسبو، تم اپنا حساب کرو اس سے پہلے کہ تمہارا حساب کیا جائے. یعنی قیامت کے دن جو تمہارا حساب کتاب ہوگا اس سے بہتر نہیں کہ تم دنیا میں اپنا حساب خود کر لو. محاسبہ سے بندہ بڑا ڈرتا ہے، جب خود اپنا حساب لیں گے تو لیتے کہ نہیں لیتے، نہیں لیتے تو لے لو، اعتکاف کے اندر حساب بہت مل جائے گا، کیونکہ فرصت بھی ہے، ٹائم بھی ہے، تو حساب آسانی سے ہو جائے گا. اور اگر باہر نکلوں گے تو بولے ٹائم ہی نہیں حساب کرنے کا، یہاں حساب کرنے کا ٹائم ہے نا، صبح شام کا ہے کیا کام، بیٹھ کے حساب ہی کرو نا. اللہ اکبر. اس لیے ہمارے ملک میں جتنی حکومتیں آتی ہے وہ احتساب سیل کے نام سے سب کو ڈراتے ہیں، یعنی سیل ٹیکس، احتساب کے نام سے ہر بندہ ڈرتا ہے اور ڈرتے ہوئے احتساب کرتے بھی نہیں ہے، حساب نہیں کرتے، کیونکہ آج اگر ہم نے کر لیا تو کل ہی ہمارا کریں گے. یعنی اگر سیل ٹیکس، انکم ٹیکس اگر دیں گے تو پھر وہ ہمارا دیکھیں گے نا کہ کیا صحیح کر رہے ہیں کہ غلط کر رہے ہیں. بولے کرو جی مت، تاکہ وہ ہمارا دیکھے نہیں. اور یہاں کہ وہ حساب، احتساب کرتے بھی نہیں، کیونکہ آج اگر ہم نے کر لیا تو کل یہ ہمارا کریں گے. تو نام تو احتساب کا استعمال کرتے ہیں اور کرتا کوئی بھی نہیں. چور سارے جو ہوتے ہیں نا، الا ماشاء اللہ، سب چوری ہے، الا ماشاء اللہ، کوئی بڑا کوئی چھوٹا، اس لیے کوئی کرتا ہی نہیں ہے، کوئی چھوٹا چور کوئی بڑا چور. حضرت عمر رضی اللہ عنہ کا احتساب، یہ احتساب تو کرتے تھے سیدنا عمر رضی اللہ عنہ، وہ اپنا حساب کرتے، اپنے نفس کا بھی محاسبہ اور دوسروں کا بھی محاسبہ، اپنا بھی خود حساب لیتے تھے اور دوسروں کا بھی حساب لیتے تھے. اپنے نفس کا محاسبہ ایسے کہ ایک مرتبہ مال غنیمت آیا، بہت زیادہ فتوحات کی چیزیں آئی، بہت زیادہ فتوحات کی چیزیں آئی، تو حضرت عمر نے سارے لوگوں کو بلایا کہ بھائی ممبر کے قریب ہو جاؤ. لوگ قریب ہو گئے، آپ ممبر پر چڑھے اور کہنے لگے کہ عمر تو وہی تو ہے جس کی ماں خشک گوشت چبایا کرتی تھی. یہ کہہ کر نیچے اتر آئے، بس اتنا خالی کر دیا، سب لوگوں کو جمع کیا اور اوپر چڑھے، اور چڑھنے کے بعد دو جملے بولے، کہا کیا، تو عمر تو وہی تو ہے جس کی ماں سکا ہوا گوشت چبایا کرتی تھی. یہ کہہ کر نیچے اتر. اب لوگ حیران کے سارے مجمع کو اکٹھا کیا اور ایک جملہ بول کر نیچے اتر آئے. کسی نے کہا امیر مومنین آپ نے کیا بات کہی، ہم نہیں سمجھے. فرمانے لگے کہ اتنا مال غنیمت آیا، مال غنیمت مال بہت آیا، تو فرمایا میرے دل کے اندر عجب پیدا ہوا، عجب پیدا ہوا، خود پسندی کی کیفیت پیدا ہوئی کہ عمر دیکھ تیری دور خلافت میں کیا کیا فتوحات ہو رہی ہے، تیری حکومت میں کیا کیا فتوحات ہو رہی ہے. کہنے لگے تو میں نے فوراً اپنے نفس کو ٹھیک کیا اور لوگوں کو بلایا اور ایک ایسی بات کی جو کہ میرے لیے ذلت کا باعث تھی، اس لیے میں نے ذلت والی بات کی کہ عربوں میں جو بہت غریب ہوتا تھا وہ گوشت کو خشک کر لیتے تھے، گوشت کو سکاتے تھے نا، سکا کر اور بھوک کے وقت میں خشک گوشت کو چبا کر پانی پی لیتے تھے، ہو گئے کھانا ہی. جی تو خشک گوشت کو چبا کر چبایا کرتے تھے، اپنا محاسبہ وہ ایسا اپنا حساب کرتے تھے. ذرا سی دل میں کوئی ایسی شیخی کی کیفیت، بڑائی کی کیفیت پیدا ہوئی، فوراً اپنے آپ کو ڈوز دے دیتے تھے. تو یہ محاسبہ ہے، ہم اپنا محاسبہ کریں. یوں سمجھیے کہ جیسے آڈٹ ہونا ہو کسی ڈپارٹمنٹ کا، تو اکاؤنٹ تک اس سے پہلے اپنی فائلیں मेंटेन करने में लगे हुए होते हैं, होते हैं ना, तो आप ज्यादा समझते हो मेरे से, मेंटेन करने में लगे हुए होते हैं। उनसे पूछो कि भाई आजकल दिन रात मेहनत कर रहे हो, तो कहता है कुछ दिनों बाद ऑडिट है, तो उससे पहले पहले हमने सब काम ठीक करना है। तो ये है कि हम रोजाना सुबह शाम अपने काम को ठीक कर ले, क्योंकि हमें पहले ऑडिट होने वाली है कल कयामत के दिन, तो उससे पहले पहले हम अपनी सारी फाइलों को सही कर लो, ताकि देखते आप बोले ठीक है जाओ, और अगर वो फाइलें सही नहीं की है तो वहां पर आओगे तो पकड़े जाओगे। तो वही समझा रहे कि उससे पहले पहले हमने सब काम ठीक करना है। तो ये है कि हम रोजाना सुबह शाम अपने काम को ठीक कर ले, उससे पहले कि अल्लाह के हुजूर उसकी नाप तोल की जाए, उसकी ऑडिटिंग की जाए, तो उसका मुहासबा कहते हैं। तो मुराकबा और महासबा, ये दो लफ्ज इस्तेमाल होते हैं। उससे मेरा मुराद यही है कि इंसान अपने दिल में अल्लाह ताला को याद करे, ताकि कयामत के दिन अल्लाह ताला के हिसाब से महफूज हो जाए। अल्लाह ताला हमें बाकायदगी से जिक्र करने की तौफीक अता फरमाए। बस जी ठीक है, इंशाल्लाह जिक्र पर आज बहुत तफसील से बात आ गई, खास करके मुराकबा पर। तो अब इतनी बात समझने के बाद भी अगर कोई न करे तो फिर अल्लाह की तरफ से उसको तौफीक ही नहीं। समझना था तो समझ गए बहुत कुछ चीजें, इसलिए जो थोड़ा करते थे अब ज्यादा करने वाले बन जाए, और जो नहीं करते थे वो करने वाले बन जाए, ताकि हमें अल्लाह का ताल्लुक मिल जाए, चैन और सुकून मिल जाए, और अल्लाह हमसे राजी हो जाए। ला इलाहा इल्लल्लाह, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اے اللہ ہمارے گناہوں کو معاف فرما، خطاؤں سے درگزر فرما، لغزش و قصور و نادانیوں کو معاف فرما۔ اے اللہ ہمارا سب سے بڑا قصور تیرے دین کے کام کو نہ کرنا ہے، اے اللہ اس جرم عظیم کو معاف فرما۔ اے اللہ ہم سر سے لے کر پیر تک گندے ہی گندے ہیں، گندگی میں ڈوبے ہوئے ہیں، اے اللہ تو نے آج تک ہمیں نبھایا ہے، ستاری فرمائی ہے، اے اللہ دنیا میں بھی ستاری فرما، موت کے وقت بھی ستاری فرما، قبر میں بھی ستاری فرما، آخرت میں بھی ستاری فرما۔ اے اللہ دنیا میں بھی نبھا لے، قبر میں بھی نبھا لے، آخرت میں بھی نبھا لے۔ اے اللہ جو تیرے دین کا کام کر رہے ہیں، کام کی اور کام کے کرنے والوں کی حفاظت فرما، یا اللہ ان کی جان اور مال میں برکت عطا فرما، یا اللہ ان کی روزی کے مسئلے کو آسان فرما، یا اللہ ان کے قرضوں کے بوجھ کو ہلکا فرما۔ اے اللہ راتوں میں اٹھ کر مناجات کی لذت نصیب فرما، اے اللہ راتوں میں اٹھ کر مناجات کی لذت نصیب فرما۔ اے اللہ کل قیامت کے دن عرش کے سائے میں ہمیں جگہ عطا فرما، جس وقت تک کوئی سایہ نہیں ہوگا عرش کے سائے کے علاوہ، یا اللہ وہاں ہمیں سایہ عطا فرما، وہاں کی سخت بھوک اور پیاس سے ہماری حفاظت فرما۔ یا رب یا اللہ بری موت سے ہماری حفاظت فرما، کٹ کر مرنے سے حفاظت فرما، گر کر مرنے سے حفاظت فرما، ڈوب کر مرنے سے حفاظت فرما، جل کر مرنے سے حفاظت فرما، ایکسیڈنٹ کی موت سے حفاظت فرما، ہسپتالوں کی موت سے حفاظت فرما، بغیر کلمے والی موت سے حفاظت فرما۔ اے اللہ ہمیں ایمان پر خاتمہ عطا فرما، کلمے والی موت نصیب فرما، اپنی رضا والی موت نصیب فرما۔ اے اللہ ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کے جھنڈے کے نیچے ہمیں جگہ عطا فرما، اے اللہ ان کے دامن میں ہمیں جگہ عطا فرما۔ اے اللہ یہ مبارک راتیں چل رہی ہے، رمضان کا مہینہ ہے، یا اللہ ان راتوں کے طفیل ہم سب کی بخشش فرما، یا اللہ پورے امت مسلمہ کی بخشش فرما، یا اللہ امت کے حالات کو درست 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 فرما۔ یا اللہ امت پریشان ہے، یا اللہ آپ کے سامنے ہاتھ اٹھائے ہوئے مانگ رہی ہے، یا اللہ آپ ناراض ہو چکے ہیں، یا اللہ ہم آپ کو منانے کے لیے بیٹھے ہیں، یا اللہ آپ مان جائیے، اے اللہ آپ مان جائیے، اے اللہ آپ مان جائیے، امت کو معاف کر دیجئے، امت کی پریشانیوں کو دور فرما دیجئے، امت کو چین اور سکون والی زندگی دے دیجئے. اے اللہ امت کے جان اور مال کی حفاظت فرما. اے اللہ ان کے ایمان کی حفاظت فرما. اے اللہ جہاں جہاں بھی دین کا کام ہو رہا ہے کام کے کرنے والوں کی حفاظت فرما, کام کے کرنے والوں میں اخلاص عطا فرما. اے اللہ اپنی رضا عطا فرما. اے اللہ جو مانگا وہ بھی عطا فرما. اے اللہ ہم سب تو آپ کے سامنے نہیں مانگ سکتے, لیکن آپ تو ہمارے دلوں کے بھید کو جاننے والے ہیں. اے اللہ ہماری تمام مرادوں کو پورا فرما. اے اللہ اعتکاف میں جتنے ساتھی بیٹھے ہیں اور اس اعتکاف میں بیٹھنے والوں کی جو خدمت کر رہے ہیں, اے اللہ ان خدمت کرنے والوں کو قبول فرما, بیٹھنے والوں کو قبول فرما. بیٹھنے والے بھی اپنے اپنے ارادے اور مرادے لے کر آئے ہیں. اے اللہ ان کی مرادوں کو پورا فرما. اے اللہ ان کو یہاں سے جانے کے بعد ہدایت والی زندگی عطا فرما. اے اللہ اپنی رضا والی زندگی گزارنے کی توفیق عطا فرما. اے اللہ خدمت کرنے والوں کو صحت عطا فرما, جان اور مال میں برکت عطا فرما. اے اللہ ان کے ایمان میں برکت عطا فرما. اے اللہ ان کو تو اپنی رضا نصیب فرما, اور اے اللہ ان کو اپنا ذاتی مکان عطا فرما, اور اے اللہ ان کے جان اور مال میں خوب برکت عطا فرما. اے اللہ آپ کے پاس تو خزانے بھرپور ہے, ہمارے پاس کچھ بھی نہیں ہے. اے اللہ آپ کا خزانہ آپ کے کچھ کام نہیں آئے گا. اے اللہ اگر ہمیں عطا فرمائیں گے ہمارا بہت کام ہو جائے گا. اے اللہ ہمیں تمام ضروریات غیب سے پورا فرما. ہم سب کی دعاؤں کو محض اپنے فضل و کرم سے قبول فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.